नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा हामी विगत 10 सातादेखि जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै आएका छौं। सकसमा हामीले गएको साता 10 औं श्रृंखलामा सुन्यौं जीवाको निधन भइसकेपछि जीवाबारे सम्झँदै लेखकले बताउनु भएको छ। नूतन मन्थली शीर्षकमा उहाँ त्यसपछि मन्थलीमा पुगिसक्नु भएको छ। अब के हुन्छ सुनौ सकसको 11 औं श्रृंखला। मन्थली भर्खरै निर्माण हुन लागेको नयाँ बजार थियो। सदरमुकाम यहाँ नसरुन्जेल, यो तामाकोशी उपत्यकाको सामान्य गाउँ थियो। 45 सालमा रामेछाप जिल्लाको सदरमुकाम डाँडामाथिको रामेछाप बजारबाट यहाँ सरेछ। त्यसको कथा रोचक रहेछ। रामेछापका स्थायी महापञ्च राष्ट्रिय पञ्चायतका अध्यक्ष भए। उनको सम्मानमा रामेछाप बजारमा भव्य समारोह भयो। जनता उनको स्वागतमा फूलमाला लिएर लाम लागे। रामेछाप बजारकी लालपार्टीकी नेत्री धनकुमारी पनि हातमा नातो खुटेको टपरी लिएर लाममा उभिइन्। उनी आफूलाई प्रतिबद्ध कम्युनिस्ट हुँ भन्ने एकजना पञ्चकी भक्त थिइन्। उसैको सल्लाहमा धनले त्यो नातो खुटेकी थिइन्। फूलमाया हुनुपर्ने हातमा टपरीको नातो देखेर सम्माननीय अक्मक आए। केहीका हातमा फूलमाला टिप्दै र टपरीलाई छुँदै उनी मञ्चतिर लागे। पछि थाहा भयो टपरीको नातोमा मान्छेको सुनौला मन रहेछ। राजा वीरेन्द्र हरेक हिउँद एउटा विकास क्षेत्रमा महिनौसम्म टुर मुकाम बनाएर बस्थे। दिनदिनै हेलिकप्टरमा विभिन्न जिल्लाका सदरमुकाम पुगेर प्रजाका पीरमर्का र विकासका गतिविधिको जानकारी लिन्थे र विकास निर्माणको निर्देशन दिन्थे। यो उनको स्थायी कर्मकाण्ड थियो। रामेछाप डाँडाको चिलाउने वनबीच बनाइएको हेलिप्याडमा ओर्लिएर राजारानीले चारैतिर नजर डुलाए। उनीहरूकै लागि बनाइएको बाटा छेउका रुखभरि ठुल्ठुला पहेँला जुनार फलेको देखेर राजारानीका नेत्र विस्फारित भए। किन नहुन्, प्रजाले उनको स्वागतमा चिलाउनेको बोटमा उनेर जुनार फलाएका थिए। वनबाटीका सकिएर चौर आयो, जहाँ बाटाका दुवै छेउमा हरिया झरिला पात भएका लटरम्मा फल लागेका सक्कली जुनारका बोट थिए। तिनलाई चारकोस पर भल्जोरका विकासी माइला थापाको बगैँचाबाट सर्लक्क उखालेर बडो जतनसाथ ल्याइएको थियो। तिनको जरामा रामेछाप डाँडामा 10 रुपियाँ टिप्न बिक्ने पानी हालेर ओइलाउन दिइएको थिएन। जुनार स्याहार सुसार र मलजल पुगेको बारी रुचाउने सुकुमार फल हो, तर त्यहाँ राजरानीका लागि तिनलाई टुँडीखेलको रुखा सुक्खा मैदानमा गाडेर असम्भवलाई सम्भव बनाइएको थियो। पञ्चायत व्यवस्था त्यस्तै असम्भवहरूको नाम थियो। त्यसबेला राजा देउता थिए र पञ्चहरू उनका भक्त सेवक। राजाको लागि चिलाउनेका बोटमा पनि लटरमै जुनार फल्थे। टुँडीखेल पनि जुनारको बगैँचा बन्थे। गणतन्त्र आयो, नयाँ देउता आए, प्रधानमन्त्री नयाँ देउता भए, पार्टी कार्यकर्ता उनका भक्त सेवक र जुनारका पहेँला गेडा सयपत्री फूलका पहेँला थुङ्गा भए। प्रधानमन्त्रीहरूको मुख्य काम पुराना देउताको जस्तै हेलिकप्टरमा उडेर उद्घाटन भाषण गर्ने दिन भयो र गरिबका झुप्रामा गएर बाँस बसेर र घाँस खोसेर दुःख दिन लागे। उनीहरूको स्वागतको लागि 40-50 किलोका माला उनिन लागे। पुराना देउता त्यस्ता जुनार देखेर प्रसन्न हुन्थे, नयाँ देउता यस्ता माला लाएर। कुरोको चुरो चाकरीको प्रतिस्पर्धा थियो। जुन तन्त्र भए पनि जनता फुस्रै रहे, नेता चिल्लै मात्र भए। सवारी मन्त्रीले जाहेर गरे, सरकार यो जुनार सुन्तलाभन्दा धेरै मिठो र रसिलो फल हो, रामेछाप जिल्ला जुनारको लागि प्रख्यात छ। जनताले राजासामु दुईटा मुख्य माग राखे। रामेछापमा जुनार खेतीको विकास र त्यसलाई बजारसम्म पुर्याउन चाहिने लिङ्क रोड। पश्चिम भेगका जनताले अर्को माग पनि राखे, रामेछाप सदरमुकाम जिल्लाका सबै जनतालाई पाएक पर्ने ठाउँमा राख्ने व्यवस्था। राजा वीरेन्द्रले भने, प्यारा प्रजा, मैले तिमीहरूको सबै पीरमर्का बुझेँ। त्यसको समाधानको लागि म प्रतिबद्ध छु। मैले मन्त्रीमण्डललाई जुनार खेतीको विकासको लागि निर्देशन दिएको छु। त्यसको बजारको लागि सकेसम्म छिटो सडक बनाइदिनेछु। म तिमीहरूलाई सडक दिन्छु, तिमीहरू मलाई जुनारको कोसेली दियो। गटटट्ट ताली बजे, राजारानीको जय जयकार भयो। रमेशा बजारमा खानेपानीको असुविधा छ भनेर जिल्लाका पश्चिमी भेगका केही जनताले सबैलाई पाइप पर्ने र पानीको सुविधा भएको ठाउँमा सदरमुकाम सार्ने माग गरेका रहेछन्। उनले फेरि भने, सदरमुकाम सार्दा जिल्लाको विकास 50 वर्षपछि पर्छ भन्ने हामीलाई अनुभव छ। त्यसकारण सदरमुकाम रामेछाप बजारमै कायम गरेर यहाँको लागि हिमाली खोलाको मुहानबाट खानेपानी ल्याउने व्यवस्था गर्नको लागि निर्देशन दिएको छु। फेरि ताली, फेरि जय जयकार। तर यसपालि सदरमुकाम सारी पाउँ भन्ने पश्चिमी भेगका जनताले ताली बजाएनन्। राजाको हेलिकप्टर उड्यो। रामेछापका प्रजाले राजा रानीलाई देखाउन चिलाउनेका रुखहरूमा झुन्ड्याइएका जुनार बाँदरले जस्तो हारालुच गरेर टिपे। गाडेका जुनारका बोट, हाँगा, पात, फल सबै धुस्नु पारे। त्यसको एक वर्षपछि उदयपुर केन्द्र भएको ठूलो भुइँचालो आयो। रामेछापका अड्डा घरहरू चर्किए, लडे, व्यापक पुनर्निर्माण गर्नुपर्ने भयो। राजाले आफै भूकम्पग्रस्त ठाउँहरूको निरीक्षण गरे। राजा रामेछाप बजार आए। भूकम्पले गरेको क्षति हेरेर राजारानी र सम्माननीय अध्यक्ष हेलिकप्टर चढे। रामेछाप बजार मुन्तिर छेरुवा भन्ने ठूलो पहिरो छ, वर्षेनी बढ्छ, बढ्ने क्रम रोकिएन भने रामेछाप बजारलाई खतरा हुन्छ भन्ने रिपोर्ट थियो। राजाको हेलिकप्टरले मन्थली बेसीको 3-4 फन्का लायो। राजाले मन्थली उपत्यकालाई राम्ररी हेरे। हेलिकप्टरबाट तामाकोशी बाहेक रन्जोर, सुकाजोर र बटौली खोलाले बनाएका फाँट र टारहरू एकैपटक देखिँदा मन्थली उपत्यका निकै ठूलो जस्तो लाग्छ। जिल्लाको सबभन्दा ठूलो उपत्यका पनि यही हो। हलो जस्तो आकारको यस जिल्लामा सबैलाई पाएक पर्ने कुनै ठाउँ पनि छैन। हलोको हरिस घुसार्ने ठाउँमा पर्ने मन्थली उपत्यकालाई जिल्लाको पाएक पर्ने ठाउँ भने हुन्छ। हेलिकप्टरले फन्का मारुन्जेल सम्माननीयले सामान्य बस्ती भएको मन्थली बेसीलाई देखाएर बिन्ती गरे। सरकारबाट नजर गरिबक्सिहाल्यो। यो बेसीमा जग्गाको अभाव छैन, यत्रो कोसी भएकोले पानीको पनि अभाव हुँदैन, जिल्लाको सबभन्दा पाएक पर्ने ठाउँ पनि यही हो। यहाँ कहाँनिर अड्डाखानाहरू राख्नु ठिक हुन्छ? राजाले सोधे। सम्माननीयले त्यहाँको आकर्षण, कोसीदेखि हिमालसम्म देखिने डाँडो देखाएर भने, ऊ त्यो डाँडो र त्यसको वरिपरिको जग्गाले सबै अड्डा र बजारलाई पनि पुग्छ। सेवकलाई त्यही जग्गा सबभन्दा उपयुक्त हुन्छ जस्तो लाग्छ सरकार। यहाँका बासिन्दा के भन्छन्? मूल बासिन्दा घिमिरेहरू अब यहाँ कोही पनि बस्दैनन्, सब बसाइ गइसके। लेखक जगदीश घिमिरेको घर त्यहीँ हो र उनका मातापिता त्यहीँ बस्थे। सम्माननीयले कोही पनि नबस्ने भनेको इलाकाका 100 परिवार घिमिरे र नेवारहरूको घर जग्गा सरकार लागेको थियो। सदरमुकाम रामेछाप बजारबाट मन्थली बेसी सार्ने निर्णय भयो। 2045 साल फागुनमा एक दिन सबैले बिना कुनै प्रतिरोध सदरमुकाम मन्थली सर्यो। मन्थलीका बासिन्दाले पञ्चे बाजा बजाएर रामेछापको नयाँ सदरमुकामलाई स्वागत गरेर भित्र आए। मन्थलीमा सदरमुकाम सरेको 10 दिनपछि व्यापार र पारवहन सन्धि नवीकरण नभएको बहानामा भारतले नेपालका 3 तिरका सिमानामा नाकाबन्दी गर्यो। राजा र सरकार 1 वर्षसम्म त्यही रुमालोमा फँसे। मन्थलीमा बाटो ल्याउन र सदरमुकाम निर्माण गर्न निकासा भएको 7 करोड रुपियाँ र 7 डोजर एकातिर पन्छिए। अर्को फागुनमा काङ्ग्रेस र 7 लाल पार्टीहरूको संयुक्त वाममोर्चाले जनआन्दोलन गर्ने घोषणा गरे। त्यसको 1.5 महिनामा पञ्चायती व्यवस्था ढल्यो। अनेक संजोग र बिजोग मिलेर रामेछाप बजार बदरमुकाम र मन्थली गाउँ सदरमुकाम हुन पुग्यो। कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए, 17 वर्ष जेल बसेका र पछि जोगी भएका। नेपालको नेल्सन मण्डेला कहलाउने लालपार्टीका ठूला नेता मोहनचन्द्र अधिकारीले रामेछाप बजारमा भाषण गरे। तपाईँहरूलाई पञ्चायती व्यवस्थाले अन्याय गरेछ, सबैले न्याय पाउनुपर्छ। तपाईँहरू मर्कामा परेका न्यायप्रेमी र जनता उठेर मन्थलीबाट सदरमुकाम लुटेर ल्याउनुहोस्। प्रजातन्त्रमा न्यायको लागि सङ्घर्ष गर्नुपर्छ। तपाईँहरूको न्यायपूर्ण सङ्घर्षमा हाम्रो लालपार्टीले पुरा साथ दिनेछ। लाल सलाम। लाल नेताले रामेछाप बजारमा रात बिताएर बजारियाको टन्न मेजमानी खाए, पिए। उनले दिएको सल्लाह अनुसार मन्थलीबाट सदरमुकाम लुटेर फिर्ता ल्याउन बजारियाहरूले जिल्लाका मुख्य प्रशासक र डिएसपीसँग सहयोग मागे। तिनीहरू पनि लालपार्टीकै कार्यकर्ता थिए। भने, तपाईँहरूलाई हाम्रो पुरा सहयोग हुन्छ, हामी हाम्रा कर्मचारीलाई निर्देशन दिन्छौँ, तपाईँ कमरेडहरूलाई सहयोग गर्न त्यो दिन हामी मन्थलीबाट अलि पर पिकनिक गइदिनेछौँ। त्यो दिन आयो। रामेछापको दक्षिणमा पर्ने सुनकोशी भेग र सिन्धुली जिल्लाका समेत गरी 10,000 मान्छे रामेछाप बजार हुँदै मन्थलीमा ओर्लेर 4 घण्टामा मन्थली सदरमुकाम लुटे। अर्थात् अड्डाका कागजपत्रहरू र फर्निचर बोकेर रामेछापतिर उकालो लागे। मुख्य प्रशासकको निर्देशन अनुसार अड्डाका कारिन्दाहरूले कागजपत्र पोको बारिदिएका थिए। डिएसपीको निर्देशन अनुसार पुलिसहरू रमिता हेरेर बसे। भोलिपल्टै हवाई जहाजबाट 400 सैनिक र पुलिस मन्थली हवाई अड्डामा ओर्लिएर रामेछाप उकालो लागे। रामेसापको एक कोष ओर 200 मान्छे कडाहरूका लौरा लिएर बाटो छेकेर बसेका थिए। हात हतियार लिएर गएका सुरक्षाकर्मीलाई देखेर तिनका नाइकेले भने, हामी तपाईँहरूलाई स्वागत गर्न आएका। उनीहरू पुलिसलाई लौरा बुझाएर फर्के। रामेसाप बजारमा 50-60 जना नारीहरूलाई ढाल बनाएर 200-300 नरहरूको जुलुसले बाटो छेक्यो। उनीहरूकी नेत्री उनै धनकुमारले भनिन्, हामी तपाईँहरूलाई स्वागत गर्न आएका। धनकुमारले लुकाएर ल्याएको हँसियाको पासोले एसएसपीको नाकमा हानिन्। घाइतेलाई हेलिकप्टरले काठमाडौँ लग्यो। एसएसपी घाइते भएपछि सुरक्षाकर्मीले अन्धाधुन्ध लाठीचार्ज गरे। प्रतिरोध गर्नेहरूका तिग्रा भाँचिए, भागा भाग भयो। लुटेर लगेका सबै सामान फिर्ता ल्याइए। यसरी सदरमुकाम मन्थली आयो, गयो र फेरि फिर्ता आयो। त्यसक्रममा कति लालपूर्जा नागरिकता र अरू महत्त्वपूर्ण कागजहरू हराए। हामी मन्थली पुग्दा छापामार युद्ध देशभरि चम्किसकेको थियो। माओवादीले सुरुका दिनमा बारमासेलाई तास कोच्याए, जडियालाई भाटा लाए, जाली फटाका तमसुक च्यादे, बहुविवाही सामन्त शोषक पीडकलाई कारवाही गरे, ती कामको औचित्यको पुष्टि पनि गरे। जनताले त्यस्ता कामलाई ठिक पनि माने, तर जबरजस्ती पैसा असुल्न र अनाकमा मान्छे मार्न लागेपछि जनता त्रस्त भए। माओवादीका कारनामा दोबाटाका चियाघर र आइरक पट्टीका चितन बने, अड्डा अदालत चौतारीमा कुरा गर्ने मेलो बने। तरापमा परेर हिजो यहाँ यति मरे, अस्ति उहाँ उति मरे, यो महिनामा मात्र यति ठाउँमा यति मरे, यहाँको चौकी हमलामा यति मरे, त्यहाँको चौकीबाट राइफल गोली गट्ठा लुटे, यो पुलिस चौकी पनि हाने त्यो पनि हाने, यति सुराकी मारे, यति पुलिस मारे, यति हतियार लुटे, यति नगद र सुन लुटे, यति ब्याङ्क लुटे, हेलिकप्टर जलाए, नेपाल बन्द गरे। पल्लो गाउँको दलित केटो माओवादी भएछ। आज बिहानै मन्थली बजारमा डुलेर उर्दी लायो। कसैले पसल खोल्न होइन है, खबरदार, हाम्रो गौरवशाली पार्टीको उर्दी छ। बजारभरि एउटा पनि पसल खोलेन। गौरवशाली भनेको माओवादी पार्टी रहेछ भन्ने कुरा पनि त्यही उर्दीबाट थाहा भयो। हिजोसम्म अछुत भनेर उसको छाया नछुने छुतहरू उससँग हात मिलाउन लागे। बेलुका बीबीसीले भन्यो, आज माओवादीले देशै ठप्प पारे। सरकारी रेडियोले त्यस्तो समाचार भन्दैन थियो। माओवादीले लट्ठी र खुकुरीका भरमा युद्ध थालेका थिए। एकै वर्षमा 100 राइफल र 10,000 गोलीगट्ठा लुटे। 4-5 वर्षमा जिल्लाका सदरमुकाम हान्न सक्ने भए। नरभक्षी बाघले पहिलो गाँसको रगतको स्वाद डोल्पाको सदरमुकाम दुनैमा चाख्यो। त्यहाँ माओवादीले जङ्गी र निजामती कर्मचारीलाई मारेर धुस्नु पारे, हात हतियार र करोडौँ रुपियाँ लुटे। अरू सदरमुकाम पनि दनादन हान्न लागे। अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी, जुम्लाको खलङ्गा, रुकुमको खारा, सर्लाईको मलङ्वा, सिन्धुपाल्चोकको चौतारा, दाङको घोराईबाट त पुलिस र सेनाको हतियार भण्डारबाट अनेक आधुनिक हतियारहरू समेत लुटे। तोप, 2-इन्च मोटर्स, रकेट लन्चर, लाखौं गोलीगट्ठा र करोडौं नगद। अछामको मंगलसेन र साफे बगर विमानस्थलमा एकैपटक हानेर सिडियो सैनिक र पुलिस प्रमुख समेत 129 जना मारे। कालीकोटको पिलीमा 159 जना सैनिकलाई एकै चिहान पारे, हतियार लुटे, यात्रुबसलाई पनि छोडेनन्। दोलखाको मैना पोखर, सिन्धुपाल्चोको डाँडा पाखर र चितवनको बाँदर मुडेमा यात्रुबस विस्फोट गराएर दर्जनौं जनता मारे। देशभरि यतिवटा बस चलाए भन्ने त साँधी नै भएन। बाटाकाटा र सहर बजारका भिडभाडमा पड्केका बमका छिर्काले बटुवाहरू काइते हुन्थे, मर्थे। बाटामा गुड्ने सवारीलाई हात दिइरहेको ट्राफिकलाई पनि पछाडिबाट गोली हानेर मार्न लागे। टाढा टाढा चौकीमा त हान्थे हान्थे, काठमाडौँ निरैका भट्टे डाँडा, दधिकोट र साँखुका चौकीमा समेत हानेर पुलिस मारे, हतियार लुटे। हजारौं जनता दोहोरो मारमा परे, विस्थापित भए, गाउँबाट नर भागे, जग्गा बाँझै बसे, जोत्ने मान्छे भएनन्। नारीले उनका लागि वर्जित अनौ समाए, मुर्दा बोक्ने नर भएन। नारीले उनका लागि वर्जित मुर्दा बोकेर काट लगे। मलामी जाने नर भएन, नारी उनका लागि वर्जित मलामी जान लागे। बाध्यताले सबै वर्जना स्वीकार्य भए। माओवादीले जनताको करोडौं अर्बौंका घर सम्पत्ति कब्जा गरे, देशको खरबौं रुपियाँको भौतिक संरचना ध्वस्त पारे, पटक पटक करोडौं रुपियाँ र किलोका किलो सुन लुटे, हत्या लुटमार सामान्य भयो। हप्तामा 3 दिन मन्थली आउने जहाजमा छापा आउँथे, अनि आतंक र भिडन्तका विस्तृत समाचार पढ्न पाइन्थ्यो। सैनिक, पुलिस र माओवादीका लासका छेदविच्छेद तस्विरले पाना भरिएका हुन्थे, देखेर आङसिरिङ हुन्थ्यो। माओवादीले मात्र होइन, सुरक्षाकर्मीले पनि उत्तिकै मारिरहेका थिए। तिनले माओवादी र संदिग्ध माओवादीलाई मात्र होइन, माओवादीले बलपूर्वक उनीहरूका पछि लागेका निरीह जनतालाई समेत मार्न लागे। निर्दोष जनतालाई मारेको पनि माओवादीलाई मारेको भनेर प्रचारित हुन्थ्यो। पुलिस र सैनिकले हजारौं माओवादी लडाकु र समर्थक मारे, कतिलाई समातेर लगेर मारे, कतिलाई कठोर यातना दिएर मारे। खबर आउँथे, यो माओवादी शिविरमा हानेर यति छापामार मरे, उस शिविरमा हानेर उति मरे, माओवादी र सुराकी भनेर यति मरे। तिनमा नक्कली मुठभेडमा मारिएका जनता थुप्रै हुन्थे। नेपाली समाजले सनातन शोषण र सनातन भ्रष्टाचार पछि आएको थियो। माओवादी विद्रोहले सुरक्षाकर्मीसँग जुदुन्जेल अन्यायका विरुद्ध सङ्घर्षका रूपमा आशा दिलाएको थियो। जब माओवादीहरू चन्दाको न्युमा र सुराकीको नाममा मान्छे मार्न लागे, स्थिति अर्कै भयो। बस्ती बस्तीमा आतंकको डडेलो सुकेको खरबारीमा जस्तै सजिलै सर्कियो। मान्छे बले, सुकेका त बले बले, काँचा पनि बले, सक्ने भागे, उडे, नसक्ने गुणसहित जले। माओवादीले जिल्लाहरूमा जनसरकार बनाउन थाले, कर उठाउन र घर जग्गा पास गर्न थाले। सरकार लाचार भएर हेरेको हेरै भयो। मन्थलीमा आक्रमण भएन, तर जिल्लाका सीमान्त गाउँहरूमा बढेको माओवादी गतिविधिको रापतापले मन्थली पनि पिल्छिन लागेको थियो। जनसामान्यका अनुहारमा आतंकको वेदना कथा सहजै पढ्न सकिने भयो। मन्थली संस्था स्थापना गर्दा त्यसको कार्यालय संस्थापकको घरमा थियो। सदरमुकाम रामेछाप बजारबाट मन्थली सर्दा उनको घर जग्गा सरकार लाग्यो। उनको त बिचल्ली भयो भयो, संस्थाको पनि बिचल्ली भयो। गाउँ पञ्चायतले सबभन्दा काम नलाग्ने दक्षिण फर्केको मरूभूमि जस्तो अलिकति भिर पाखो दियो, संस्थाको टहरो बन्यो। द्वन्द चम्किएका बेला संस्थाको ससानो क्लिनिक र पाहुनाघर बनिसकेको थियो। पहिले रामेछाप बजारमा मात्रै ब्यारेक थियो, द्वन्द्वकालमा मन्थलीमा पनि बस्यो। संस्थाको साँधमा कान्लामाथि ब्यारेक, कान्लामुनि संस्थाको पाहुनाघर, त्यसमुनि संस्थाको अस्पताल अनि सडक, बिपीको शालिक, बजार र बस्ती बस्यो। मन्थली गुल्मका मुख्य अफिसर कप्तान प्रधान र लप्टन चेमजोङ थिए। छोटो निकास हुनाले उनीहरू संस्थाकै हाताबाट सडकमा निस्कन्थे। देख्नेले हाम्रो हातमा सेनाको चलखेल देख्थे। जताततै माओवादीका सुराकी थिए। हामी विनसित्ती कानमा पर्छौँ कि भनेर डर लाग्थ्यो। हामी माओवादीका आँखी बन्न चाहँदैनथ्यौँ, तर आफ्नो हातमा सेनाको चलखेल रोक्न सक्दैनथ्यौँ। हामीलाई सेना र माओवादी दुवैको त्रास थियो। लप्टन चेन्जोङ एक टुक्री लिएर गस्ती जान ओर्ले, भने शरदजी, सालुसित सालुतिर शिकारको बिगबिगी छ अरे, म त बन्दुक बोकेर निस्केपछि शिकार नढाली फर्कन्न हो, तपाईँलाई थाहै छ। उनी माओवादीलाई शिकार भन्थे। पाउन्जेल माओवादीसँगको भिडन्तका नाममा जनताको नपाए मुजुर कालिजको शिकार गर्थे। मन्थली वरिपरि मृग देखिन छोडे, कालिज बस्न छोडे, मुजुर नाच्न छोडे। उनका बेलामा रामेछापमा माओवादीका नाममा धेरै जनता मरे, लाटा लङ्गडा बैरा पनि मरे। अति त गर्नु हुँदैन हो लप्टन साहेब, पछि दागा दर्शन, मैले भने। मलाई भेटे पो दागा दर्शन। बाल छन्जेल म यिनलाई नजिक आउन दिन्न, पेन्सन पाकेको भोलिपल्ट म नेपालमा हुन्न। नेपालमा उनको केही थिएन, घर दार्जिलिङ जिल्लाको पनि अनकन्टार गाउँमा थियो अरे, परिवार उतै बस्थे। उनको नेपालमा नागरिकता र जागिर बाहेक केही पनि थिएन। बाजे बराजुको नाताले मिलाएर नागरिकता लिएका थिए। कप्तान प्रधानको घर मोरङ थियो। उनी आफ्नो टोलीलाई भन्थे, हेर केटा हो, माओवादी हाम्रो रेन्जमा हतियारमाथि छिरेमा मात्र मार्नु, सके पक्रेर ल्याउनु, नसके भाग्न दिनु, सुध्रिन्छ कि, सकेसम्म मान्छे मारिहाल्नु हुँदैन। उनले प्रत्यक्ष वा अप्रत्यक्ष धेरै माओवादीलाई सुध्रिने मौका दिए। मेजर उनलाई फलानु गाउँमा माओवादी लुकेर बसेको छ, त्यसलाई पक्रेर मुठभेडमा मारेर आइज भन्थे। कप्तान आफै गएर त्यो गाउँ र घरहरूको खानतलासी लिन्थे अनि रिपोर्ट गर्थे। गाउँभरिका एक एक घर वनपाखा सर्च गरे, कतै फेला परेन साहब। कप्तान र लप्टनका हाकिम मेजर शर्मा रामेछाप बजार स्थित ब्यारेकमा बस्थे। उनी भन्थे, कप्तान तिमी शाकाहारी हो कि क्या हो, शिकार कहिल्यै फेला पार्दैनौ। प्रधानको सरुवा खतरा ठाउँमा भयो, चेमजोङको पदोन्नति भयो। चेमजोङ मेजरका प्रिय थिए। रामेछापमा द्वन्द्वको ताप उग्र हुँदै गयो। सुरक्षा गस्ती टोली माओवादीका धरापमा परे, मरे, घाइते भए। कहिले माओवादीले सेनाका सुराकी मार्थे र कहिले सेनाले माओवादीका सुराकी। बदला लिन मान्छे मार्ने होड भयो। मारिनेको मोल झुम्राको पुतलीको जति पनि भएन। मन्थली बजारमा एउटा फुच्चो बम खेलाउँदा पड्केर मर्यो। जिल्लामा यस्तै व्यवहारिसी बम पड्केर दर्जनौ मरेर झन् धेरै घाइते भए। घाइतेहरू हाम्रो अस्पतालमा आउँथे, भन्थे, एक्सरे गरे जिउभित्र बमका छर्रा देखिन्छन्, झिक्न पैसा छैन, उपचार गरिदेऊ। माओवादीले रामेछापमा 40-50 जना राजनीतिक कार्यकर्तालाई घरैबाट थुतेर लगेर मारे। कतिलाई उनीहरूको विरोधमा राजनीति गर्यो भनेर मारे, कतिलाई उनीहरूले तोकेको रकम स्वेच्छाले चन्दा दिएन भनेर मारे, कतिलाई चन्दा दिए पनि मारे। सेनाले पनि कम गरेन, दुवैतिरबाट रामेछापको भूमिमा 150-200 हत्या भए। तिनमा कति युद्धसँग साइनो नभएका निरपराध पनि मरे। घाइते हुनेहरू र बलात्कार हुने नारीहरूको गन्ती भएन। रमित साहबका गाउँघर रगतको रातो र गोलीको तातोबाट आतंकित भए। मन्थली वरिपरिका गाउँघर र स्कुलका भित्ता माओवादी नाराले भरिए। हरेक बिहान नयाँ भित्ता नयाँ नाराले झिलिमिली हुन्थे। गाउँले आफ्ना गाउँका माओवादी नचिन्ने कुरा थिएन, तर कसैको छुँ गर्ने आँट थिएन। जसले गर्यो त्यो मर्यो कि डाँडा काटेर मात्रै बाँच्यो। उसको घर लुटियो, घर जग्गा कब्जा भयो। मेरो लागि काठमाडौँमा छापामार युद्ध टाढाको त्रासद ध्वनि थियो। मन्थली आएपछि युद्धको कर्णाल कानैमा बज्न लाग्यो। साँझ परेपछि मन्थली निरैका बढी मुहान चिसापानी डाँडा र भल्जोर डाँडामा लहरै ज्वाला देखिन्थे। ती डाँडाबाट माओवादीहरू चर्को माइक लाएर नाराबाजी गर्थे र मन्थलीमा कुनै पनि बेला आक्रमण हुने धम्की दिन्थे। माओवादी राति भयंकर आवाज आउने बम पड्काउँथे। वरिपरिका पहाडमा टोकिएर त्यो आवाज कैयौं गुणा ठूलो हुन्थ्यो। जब आफ्ना सेनाले उपत्यका थर्काउने अनेक किसिमका गोली र गोला पड्काउँथे। कहिले केही सेकेन्ड थामेर गर्ने भली फायर गर्थे, कहिले लहरे फायर। एक मिनटमा भटरट्ट हजारौं गोली चले जस्तो पनि सुनिन्थ्यो। कहिलेकाहीँ रातभरि पनि गोली चलिरहन्थ्यो, निदाउन सकिँदैनथ्यो। सेनाले मन्थली वरिपरि निगरानी गरिरहेको हुन्थ्यो। कतैतिर पिलिक्क सानो लाइट बलेको देखे पनि रातभरि फायरिङ गर्थे। लाग्थ्यो मन्थली उपत्यका घेर्ने डाँडा पारी युद्ध नै युद्ध छ, आक्रमण नै आक्रमण छ, सर्वत्र दोहोरो भिडन्त बाहेक केही पनि छैन। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश घिमिरेको आख्यान सकसको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। एक रात हाम्रो पाहुनाघरमा अन्धाधुन्ध गोली बर्सियो। बार्दलीको मौरीघार चाल्नी भयो। कोठाका ढोकामा पनि गोली बर्सिए। पाहुनाहरूले कोठाभित्र राम राम जपिरहे। गोलीले पाल पारेका पाहुनाघरको बार्दलीको रेलिङका पाइपहरू युद्धको स्थायी चिनो भएर बसे। राति पाहुनाघरको बार्दलीको मौरीघारलाई मलसाँप्रोले जम्टेछ। घार गद्र्याक गुद्रुक गरेर डलेछ। अनि 200 गज पर टाँडमाथि बसेका सैनिक परेदारले लौ माओवादीले पाहुनाघरको आड लिएर हाने भनेर गोलीको पर्रा छोडेछन्। बिहान कप्तानले भने, शरदजी, हाललाई गेस्ट हाउस चलन नगर्नु, कुन दिन के हुन्छ भन्न नसकिने अवस्था छ, नराम्रो दुर्घटना हुन सक्छ। सैनिकले हाम्रो पाहुनाघर वरिपरि काँडे तार लाए। हरेक रुखका फेदमा दराब थापे। पाहुनाघर उनीहरूको अधीनमा गयो। गाउँ गाउँका फोनबाट माओवादीहरू मन्थलीमा कुनै पनि बेला आक्रमण हुन्छ सतर्क रहनु भनिरहन्थे। त्रास हुन्थ्यो। सूचना सक्कली हो कि नक्कली छुट्याउने कुनै उपाय हुँदैनथ्यो। अचानक मन्थलीमा आज हो कि भोलि आक्रमण हुन्छ भन्ने जोडको हल्ला चल्यो। युद्धको ताप उच्च भयो, द्वन्द बढ्यो। जति द्वन्द बढ्यो गाउँले उति दोहोरो चेपमा परे। सदरमुकामबाट गाउँतिर जाने मान्छे होस् वा गाउँबाट सदरमुकाम जाने मान्छे, त्यो सरकारको आँखामा माओवादी सुराकी र माओवादीको आँखामा सरकारी सुराकी हुन्थ्यो। गाउँमा माओवादीसँग नमिली र सदरमुकाममा सरकारी मान्छेहरूसँग नमिली ज्यान जोगाउने उपाय नै थिएन। दुवैतिर मिल्न खोज्नु दुई धारे दरबार थियो। जताबाट छुँदा पनि काम पुग्ने। युद्धकालको सुरुका दिनमा जिल्लाभरि एक दुई गाउँको पाइक पर्ने गरी दर्जनौ पुलिस चौकी थिए। मन्थलीमा पुलिसको जिल्ला कार्यालय थियो। माओवादीले ग्रामीण इलाकामा युद्ध जित्दै गए। देशभरिका गाउँले पुलिस चौकी माओवादीका तारो भए। रामेछापका सबै गाउँले चौकीहरू ध्वस्त भए। पुलिसहरू भागेर मन्थलीमा सोहोरिए। युद्धकालका सिडीहरूले परिवारले आएनन् र आफ्नो निवासमा सुतेनन्। एउटाले आफ्नो कार्यकालमा कसैले नगरेका दुईटा काम गरे। एक रात पनि आफ्नो क्वार्टरमा सुतेनन् र उनले कर्फ्यू नलाएको कुनै रात पाएन। मन्थलीमा उग्र रातका दिनमा सूर्यास्तदेखि सूर्योदयसम्म लगातार 3 वर्ष कर्फ्यू लाग्यो। त्यस्तो कर्फ्यू त नेपालभरि अन्त कतै लागेन होला। एक दिन आक्रमणको हल्लाले उनले दिउँसै पनि कर्फ्यू लाए। टाढाबाट अड्डा र बजार भर्न भर्खर आउँदै गरेका गाउँलेहरू हस्याङ फस्याङ गर्दै हातमा टोपी लिएर घरैतिर कुदे। ती सिडीहरू राति 10 बजे भात खान्थे। दुईटा सिपाहीलाई भन्थे, आज तिमीहरू मसँग जाने। कर्फ्यू लागेको छ। राति 11 बजे सिडियो अगाडि लाग्थे, सादा पोसाकका सिपाहीहरू पछि लाग्थे। उनी 3-4 घण्टासम्म नाइटोदेखिको सासले चुरुट तान्दै अड्डाबाट टाढा तामाकोसीको बगरै बगर भौतारिन्थे। बिहान 3 बजेतिर फर्केर पालेको कोठामा सुत्थे। उनले 3 वर्ष त्यसै गरे। अरू सिडीहरूले यी काम आक्रमणको हल्ला चर्केका बेला मात्रै गरे। सिडीहरू कहिले पनि देखाउने कोठामा सुतेनन्, सुत्ने कोठा देखाएनन्। कसैले क्वार्टरको आतासँग जोडिएको बहालको कोठामा लुक्नेर सुत्ने ठाउँ बनाए। कोही पिएन पालेको कोठामा सुते। दिउँसो 4 बजेपछि डिएसपी भन्थे लोकेसन आउट। पुलिसहरू पक्कापुन्तरा कसेर गोलीका झोला बोकेर एकाउन्टेन्ट पैसाको झोला। डिएसपीको नेतृत्वमा उनीहरू लोकेसन आउट गरेर आर्मी ब्यारेकमा शरण लिन वा गस्तीको नाउँमा अन्त्य सुत्न जान्थे। राति पुलिस कार्यालयमा कोही पनि हुँदैनथ्यो। एयरपोर्ट सुरक्षा गर्न बसेका पुलिस पनि राति बस्दैनथे, लोकेसन आउट गर्थे। रामेसाब जेलको सुरक्षा गर्न बसेका पुलिस र इन्सपेक्टरहरू पनि ब्यारेकमा गएर रात बिताउँथे। सेनाले जेलको रखवाली गर्थे। कुनै पनि अड्डामा राति रखवाली गर्ने पिएन पाले हुँदैनथ्यो। सिडिओ डिएसपी र अरू अफिसरहरू सुरक्षित ठानेको ठाउँमा तास खेलेर रात बिताउँथे। डिएसपी भन्थे, एक त हामीहरूसँग हतियार छैनन्, भए पनि शिवशिव राजाका पालाका छन्, चाहिने बेलामा पड्किँदैनन्। सेनाले भने ब्यारेक छोडेन। दोरम्बामा 21 माओवादीलाई सेनाले एकमुष्ट मारिदिएपछि रामेसाबको माओवादी आन्दोलनलाई ठूलो धक्का लाग्यो। त्यो काण्डपछि सेना र पुलिस झन थर्कमान भए। माओवादीले नराम्रोसँग बदला लिन्छन् भनेर त्रस्त भए। दोरम्बा काण्डपछि त्यहाँ पनि सेना बस्न लाग्यो। दोरम्बा ब्यारेकबाट एउटा अफिसर सरुवा भएर मन्थली आउँदा 200 सशस्त्र सेना लिएर हिँड्थ्यो, 100 अगाडि र 100 पछाडि लाएर। यताबाट उता सरुवा भएको अफिसर पनि त्यसै गरी 200 सेना लिएर जान्थ्यो। बीचतिर अफिसर साटासाट गरेर उताका सेना उता जान्थे, यताका सेना यता आउँथे। त्यस्तैमा चन्दा आतंक आयो। एउटा नचिनेको भुरो मेरो अफिसमा आएर मलाई चिठी दियो, सरलाई हातैमा दिनु भनेको छ। माओवादी एरिया इन्चार्ज आकाशले लेखेको रहेछ। पहिलो प्यारामा पुँजीपतिको दलाल सामन्त शाही शासन व्यवस्थाबाट महान चरभारा वर्गलाई मुक्ति दिनका लागि गौरवशाली माओवादी पार्टीले सञ्चालन गरेको महान वर्गीय जनयुद्धको आवश्यकता र गौरवको वर्णन थियो। दोस्रो प्यारामा त्यस युद्धलाई सक्दो सहयोग गर्नु समस्त मुक्तिकामी प्रगतिवादी देशभक्त राष्ट्रवादी बुद्धिजीवीको नैतिक दायित्व हो भनिएको थियो। तेस्रो प्यारामा मेरो व्यक्तिगत र संस्थाका सबै कर्मचारीको 2052 साल फागुनमा जनयुद्ध सुरु भएदेखि महिनाको एक दिनको दरले तलब काटेर यथाशीघ्र स्वैच्छिक चन्दा बुझाउनु सबैका लागि अनिवार्य भएको व्यवहार थियो। कहाँ र कसरी भेट्ने भन्नेबारे पछि खबर गर्ने भनिएको थियो। भेटेर चन्दा बुझाएमा मेरो सुरक्षाको पूरा व्यवस्था गरिनेछ भन्ने आश्वासन थियो। तर त्यो अनुरोध बमोजिम नगरे संस्था र त्यसका प्रमुख व्यक्तिहरूमाथि भौतिक कारवाही गरिनेछ भन्ने सविनय धम्की पनि थियो। द्रष्टव्यमा संस्थाको सबै वार्षिक कार्यक्रम र बजेट, कर्मचारीको नामावली, उनीहरूको मासिक तलब र गत वर्षको अडिट रिपोर्टको एक प्रति पेश गर्नु भनिएको थियो। चन्दा आतंक सुनेको थिएँ, भोगेको थिइनँ। सुन्नु र भोग्नुको फरक त्यही क्षण बुझेँ, मेरा खुट्टा काम्न लागे। संस्थाका सचिव केशव श्रेष्ठलाई चिठी देखाएँ। उनी स्थानीय क्याम्पस प्रमुख पनि थिए। दोहोराई तेह्राई चिठी पढेपछि केशव सरले गम्भीर भएर भने, यही जोडा चिठी मैले पनि अस्ति मात्रै पाएको छु। यसमा र मेरो चिठीमा एउटा क्याम्पस शब्द बाहेक एक अक्षर पनि फरक छैन। उनलाई निहालेर हेरेँ। 3 दिनमा गलेर आधा भएछन्। शरदजी, यो चिठीमा के देख्नुहुन्छ? धम्की। म त हरेक अक्षरमा बन्दुक देख्छु, हरेक शब्दमा मृत्यु देख्छु। चन्दा नदिए माओवादीले मार्छन्, दिए सेनाले। भन्नुहोस्, हामी कसको हातबाट मर्ने? मेरो मतिङ्गल गुम्यो। हामीले रामेश्वर सरसँग कुरा राख्यौँ। उनले भने, मैले पनि अस्ति यस्तै चिठी पाएको हुँ, तपाईँहरूलाई किन चिन्तित पारौँ भनेर नभनेको। कुरो जटिल छ, मागेको पनि थोरै छैन। भन्ने बित्तिकै कसको आत्मा यतिका धेरै नगद हुन्छ? माओवादीले स्वेच्छाले चन्दा देऊ भनेका ताकेताबाट आतंकित भएर मान्छे घर छोडेर भाग्न लागेका छन्। ठूला व्यापारीले विदेशमा लगानी गर्न लागेका छन्। कतिले आत्महत्या पनि गरे भन्छन्। दिनेले कसरी दिएका छन् त? कसरी दिन्छन्? कसरी यतातिर धेरैले जग्गा बेचेर दिएका छन्। कसले किन्छ जग्गा भन्ने बित्तिकै
पै आ
रामेश्वर सरले भने, अहिले माओवादी नै देशका वास्तविक शासक हुन्। उनीहरू नै प्रशासन, न्यायालय, सेना, पुलिस सबै हुन्। जग्गाको मोल उनीले तोक्छन्, उनीले किनबेच गरिदिन्छन्। राम्रो मोल किन चाहियो र? उनीहरूले 1 लाख चन्दा तोकेको मान्छेको 10 लाखको जग्गा छ भने पनि 1 लाखमै बेचिदिन्छन्। त्यति भएपछि उनले मागेको पाइहाले, त्यही नगद बोकेर हिँड्छन्। राजीनामा पास उनकै जनमालपोत कार्यालयले गर्छ। कुरा नबिले उनकै जनअदालतले फैसला गर्छ। जग्गा लिने पनि उनकै मान्छे खडा गर्छन्। यही सदरमुकामभन्दा 1.5 कोस पर उनकै राज छ। मेरो कठजोरको घरबारी उनीले कब्जा गरेर चलन गरेको तपाईँहरूलाई थाहै छ। यहाँको अधिग्रहण भइहाल्यो, म नै सुकुम्बासी भएको छु। उनीहरू तोकेको चन्दा दिए कठजोरको घर जग्गा फिर्ता दिन्छु भन्छन्, तर मैले त्यो घर जग्गा नै छोडिदिएँ। कसको भागमा कहिले मारिनु लेखेको छ ठेगान छैन। जसलाई पनि मारेका छन्, जे पनि गरेका छन्, हामीलाई नसोधी कसैले गाउँमा नपस्नु, गाउँबाट बाहिर नजानु भन्ने उर्दी छ। सदरमुकाम छोडे सेनाले शङ्का गर्छ, दोहोरो मार्छ। नेपाल झ्यालखाना भयो, नेपालीहरू कैदी भए, के दिन देख्नु पर्यो दैव। केशव सर, तपाईँको क्याम्पस सदरमुकाममा भएकोले मात्रै अहिलेसम्म जोगिएको हो। जिल्ला मात्रै होइन, देशैभरिका गाउँले स्कुलले माओवादीलाई ट्याक्स बुझाइरहेका छन्। लमजुङका हेडमास्टर मुक्तिनाथ अधिकारीले चन्दना दिएकाले उनलाई कसरी मारे? पढाइरहेका बेला उनकै कक्षाबाट अपहरण गरेर, रुखको फेदमा पाता फर्काएर बाँधेर यातना दिएर। हामीले छापामा फोटो हेरेको होइन। माओवादीको पहिलो तारो मुक्तिनाथ जस्तो बुद्धिजीवी हुन्छ, जसले आफ्नो विवेक प्रयोग गर्छ। हामी पनि माओवादीको पहिलो तारो हौ। गाउँलेलाई कसैले यो लास छोयो भने त्यसको पनि यही गति हुन्छ भने फोटो खिच्ने युवकले समेत डराएर आफ्नो नाम दिएन। त्यसैभरि माओवादीको यही अभियान छ। सिन्धुपाल्चोकका पत्रकार ज्ञानेन्द्र खड्कालाई दुईटा हात खामामा बाँधेर घाँटी रेटे। अरू कति पत्रकारलाई मारिसके, कति पत्रकारलाई अपाङ्ग बनाएका छन्। सेनाले पनि अकल्पनीय यातना दिएको छ, निरपराधको हत्या गरेको छ। यो मुलुकमा जो गोली लागेर ठहरै मर्छ त्यही भाग्यमानी हो। माओवादीलाई नटेर्नेको मुक्तिनाथ र ज्ञानेन्द्र खड्काको जस्तो गति हुन्छ, कतिको भयो होला। संजोगले यी मात्रै प्रचारमा आए। हामी प्रजातन्त्रवादी हौ, तर प्रजातन्त्रवादीहरूको कुनै माई बाप छैन। सबै टुरा भएका छन्। सरकार छैन, माओवादी नै अहिलेको वास्तविक सरकार हो। माओवादीलाई चिड्याएर बाँच्न सकिँदैन। तपाईँहरू जे गरेर सक्नुहुन्छ आफू जोगिनुहोस्, अकालमा नमर्नुहोस्। मलाई मारे मार्छन्, म चन्दा दिन्न। माओवादीलाई चन्दा दिन मेरो आत्माले मान्दैन, सिद्धान्तले मान्दैन। आकाशले मलाई पटक पटक फोन गर्यो, पत्रमाथि पत्र लेख्यो। मैले सकेसम्म टारटुर गरेँ। उसले अन्तिम वार्निङ दियो, अब पनि नटेर्ने हो भने तिम्रो संस्थामा बम पड्किन्छ र तिमीहरू सबैलाई भौतिक कारवाही हुन्छ। त्यसबाट जोगिने हो भने पर्सि ठिक 10 बजे बिहान तिलपुङ चौतारामा आइपुग्नु। अब म फोन गर्दिनँ। म भेट्न खटिएँ। काठमाडौँ जाने मोटर बाटोमा मन्थरीबाट 1.5 कोस उत्तरमा छ त्यो चौतारो। माओवादीले नेपालको सरकारलाई सिंहदरबारभित्र कैद गरेका थिए। राजधानीमा सरकारको प्रभावको अन्तिम सिमाना रिङ रोड थियो। त्यो पनि के थियो भन्नु? माओवादीले रिङ रोडमा मर्निङ वाक गरिरहेका सशस्त्रको आइजिपीलाई पत्नी र गार्डसहित बिहान 8 बजे एकै च्यान बनाइसकेका थिए। अरू मर्निङ वाक गर्नेहरू त्यो तमासा हेरेका हेरे भए। एकपटक त काठमाडौँमा मर्निङ वाकको चलनै हरायो। काठमाडौँमै कर्नेल जर्नेल र बहालवाला गृह राज्य मन्त्रीलाई मारेका वा घाइते पारेका थिए। देशैभरिका जिल्लामा सरकार सदरमुकामको 1.5 कोसभित्र सीमित थियो। सेनाको प्रभाव ब्यारेक वरिपरि सीमित थियो। बाँकी जिल्लाभरि माओवादी शासन थियो। आक्रमणको सम्भावनाले सेना गम्भीर थियो। माओवादीहरू 20% सहर बाहेक 80% नेपाल कब्जा गरिसक्यौँ भन्थे, ठिकै भन्थे। सहरहरूमा पनि उनीहरूकै चन्दा र हत्याको त्रास थियो। सहरका उद्योगी र व्यापारीहरू चन्दाका प्रमुख स्रोत थिए। तिलपुङ त उनीहरूको एकलौटी खेलखोर थियो। त्यस गाउँमा उनीहरूको आदेश नमान्नेहरू घर छोडेर भागिसकेका थिए वा परमपद प्राप्त गरिसकेका थिए। म आत्तिएको थिएँ, तर कुमारीलाई भने, मलाई तिलपुङ जानु छ, दिनभरिको काम छ, सकिएन भने रातै बस्नु पर्ला, तिमी नआत्तिनु। माओवादीलाई भेट्न जान्छु भनिन, मलाई बन्दी बनाउन पनि सक्छन् भन्ने लागेको थियो। त्यसका लागि तयार थिएँ, तर उनलाई बताउने कुरा भएन। तिलपुङ त माओवादी गढ हो, रात नबस्नु, जसरी पनि आउनु है, म बाटो हेरिरहन्छु। हावा बढी छ, त्यस्तो होइन, त्यहाँ हामीले काम गरेका टोलहरू छन्, हामीलाई चिन्छन्, हामीलाई खतरा छैन, मैले ढाँटेँ। बेलैमा तिलपुङको चौतारामा पुगेँ। एउटा किशोरले हात मिलाउँदै भन्यो, म बारुद, तपाईँको गाइड। म शरद, म तपाईँलाई चिन्छु। हामी वनको चोर बाटो ठाडै उकालो लाग्यौँ। बाटोमा मैले उसलाई निहालेर हेरेँ, चिने चिने जस्तो पनि लाग्यो। तपाईँहरूले हाम्रो टोलमा खानेपानी नबनाएर छेत्री टोलमा बनाएको होइन? उसले सोध्यो। हो, तपाईँहरूको टोलमा मुहान थिएन। तिलपुङ गाउँ हाम्रो कार्यक्षेत्र थियो। त्यहाँ सम्भावित मुहान भएका सबै समुदायमा खानेपानी बनाउने योजना थियो। ससाना टोल छन्। हामीले 1 दर्जन जति टोलमा खानेपानी बनाएका थियौँ। तिनमा सार्की टोल परेन। त्यहाँको कुवामा ज्यादै कम पानी थियो। अर्को मुहानबाट ल्याउने सम्भावना थिएन। दलितहरू हाम्रो संस्थाको पहिलो प्राथमिकतामा पर्थे, तर त्यहाँ खानेपानी बनाउन सकिएन। त्यसको मलाई दुःख थियो।
Ah
मैले सबै कारण बताइसकेपछि उसले ठाडो स्वरमा भन्यो, यो सबै हजारौँ वर्षदेखि हाम्रो शोषण गर्ने बाहुनवादी प्रपञ्चको जाली कुरा हो। तपाईँहरूले सामन्तवादी सोच राख्नुभयो, आफ्नो जाति र वर्गलाई सहयोग गर्नुभयो, हामीलाई सार्की भनेर हेप्नुभयो। तपाईँहरू मालेमा र प्रचण्ड पथ बुझ्नुहोस् अनि थाहा पाउनुहुन्छ कसरी सार्की टोलको सुक्खा पहरामा पानीको महान फुट्छ भन्ने कुरा। हाम्रो राज्य आएपछि देख्नुहोला त्यही सुक्खा पहराबाट कसरी पानीका फोहरा निस्कन्छन्। मैले भने, म बाहुन पनि होइन, बाहुनवादी पनि होइन, बरु तपाईँहरूका पुर्खा पो बाहुन थिए। बाहुन र दलितको संस्कृति, संस्कार, भाषा, थर, गोत्र, पूजापाठ सबै मिल्छ। कुनै कारणले बाहुनले आफ्नै दाजुभाइलाई जातिच्युत गरेका होलान्। हेर्नुहोस् शरद सर, बाहुनहरूले हामी दलितलाई पनि बाहुनवादी बनाइदिए। सार्की र कामी आफूलाई बराबरीको ठुला जात भन्छन् र दाल ढिँडो मात्रै बार्छन्, एकअर्काले छोएको खाँदैनन्, अरू सबै कुरा खान्छन्। दमाई र बादीलाई साना जात भन्छन् र तिनले छोएको पानी पनि खाँदैनन्। एकथरी सार्कीले अर्काथरी सार्कीलाई डुम्रा भनेर पानी बाहेक गर्छन्। यो सबको दोषी बाहुनवादी सोच हो। बाहुनले हजारौँ वर्ष अघि जात जाति बनाए, तर अहिले तपाईँहरूको वैज्ञानिक पार्टीले त्यो उहिले मरेको जातिवादी लास बोकेर किन हिँडेको त? यो तपाईँको सामन्तवादी सोच हो। हाम्रो पार्टीले इतिहासको सबभन्दा वैज्ञानिक व्याख्या गरेको छ। त्यसअनुसार केही शोषक जाति छन् र केही शोषित। अध्यक्ष कमरेडले भन्नुभएको छ, हामी जस्ता शोषित जातिले आफ्नो मुक्तिको लागि जनयुद्ध गर्नुबाहेक विकल्प छैन। तपाईँ जस्ता युवकले आफ्नै दलित समाजमा समानता ल्याउन के गरिरहनु भएको छ त? मैले प्रश्न सोधेँ। कमरेड बारुदले भन्यो, बा कलकत्ताको कारखानामा मजदुरी गर्थे र कम्युनिस्ट पार्टीको मजदुर युनियनका लडाकु कार्यकर्ता पनि थिए। मलाई पढाउन उतै लगे, मैले उहीँबाट 10 क्लास पास गरेँ। म पनि बाल कम्युनिस्ट अध्ययन समूहको सक्रिय सदस्य भएँ। नेपाल आएपछि मैले मास्टरको लागि निवेदन हालेँ। राप्रपा र काङ्ग्रेसका मास्टरहरूले मलाई सार्की भनेर मास्टर हुन दिएनन्। उनै राप्रपा र काङ्ग्रेसले चुनावको बेला मलाई उपयोग गरेर दलित भोट बटुल्न खोजे। मैले तिनीहरूलाई दलितको एउटा भोट पनि पर्न दिइनँ। गाउँका दलित भोट एकलौटी एमालेलाई पारे। यो क्षेत्रबाट संसदमा पहिलो पटक काङ्ग्रेस र त्यसपछि दुई पटक एमाले जित्यो। दलितको भोट नपाएको भए जित्थ्यो। तर एमाले पनि प्रतिक्रियावादी भएर निस्क्यो अनि म माओवादीमा लागेँ। तपाईँहरूको नवसामन्तवादी सोच छ। तपाईँ त काठमाडौँबाट आउनुभएको, तपाईँलाई गाउँका ठालुहरूले गाउँमा परेको अन्याय थाहा छैन। हामी पुस्तौँ पुस्तादेखि त्यसको मारमा परेका जाति हौ। हामी जस्तै कति पानी चल्ने जाति पनि त्यो शोषणको शिकार भएका छन्। त्यो जातीय र वर्गीय कुरा हो। अब शोषित पीडित सीमान्त जनतालाई जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गिक उत्पीडनबाट मुक्त गर्ने एकमात्र पार्टी गौरवशाली माओवादी नै हो। तपाईँहरूले आफ्नो सोच बदलेर हामीलाई मद्दत गर्नुहोस् सर। आज हामी जनताको मुक्तिका लागि जनयुद्ध गर्दैछौँ, त्यसमा सहयोग गर्नु तपाईँहरूको कर्तव्य हो। एक कोष माथि पुगेपछि मलाई बारूदले चारजना छापामारको जिम्मा लगाइदियो। हरेकले मसँग तनक्क तन्केर हात मिलाउँदै भन्यो, म माओवादी। कसैले पनि नाम भनेन, दुईजना अघि लागे, दुईजना पछि। बाटोभरि कसैले एक शब्द बोलेन। वनबीच एउटा कटेरोमा कमरेड आकाशको मुकाम रहेछ। छापामारको पोसाक लाएर पिस्तोल भिरेको, वर्ष 31 को, चुच्चे नाक र खिरिलो ज्यान भएको कमरेडले जोडले हात मिलाउँदै र मुस्कुराउँदै भन्यो, हाम्रो आधार इलाकामा यहाँलाई स्वागत छ, केही असुविधा त भएन? म रातभरि सुत्न सकेको थिइनँ। कुमारीलाई थाहा नहोस् भनेर बिस्तारै सास फेरेर रात काटेको थिएँ। कुमारीले दुईपटक बिउजेर भनेकी थिइन्, कति छटपटाइरहेको? एकमन उनलाई सबै बताइदिउँ जस्तो पनि लागेको थियो। सोचेँ, अहिले म मात्रै पीडित छु, बताएँ भने उनी मभन्दा पीडित हुन्छन् अनि दुवैको पीडा कैयौँ गुणा बढ्छ। बताइनँ। अपहरणका अनेक खबर सुनिन्थे। अपहरण पो गर्ने हुन् कि भन्ने त्रासले मेरो मुटु छड्किरहेको थियो। बाटाभरि चिन्तित थिएँ। कमरेड आकाशको मुस्कान, व्यक्तित्व, मिजाज र पहिलो वाक्यले राहत दियो। भएन, मैले उत्तर दिएँ। त्यस भेटमा म 3 मिनट बोलेँ, ऊ 3 घन्टा बोल्यो। मसँग बोल्ने कुनै कुरा थिएन, केवल त्रास थियो। उसलाई कुनै त्रास थिएन। उसँग मालेमा र प्रचण्ड पथका असङ्ख्य सूत्रहरू र तिनका असीमित भाष्य थिए। उसले जनयुद्धको दर्शन, इतिहास, प्रचण्ड पथको अनिवार्यता र त्यसको अवश्यम्भावी सफलताबारे बतायो र जोड दिएर भन्यो, नेपालमा माओवादीको राज आइसकेको छ, जसले यसको विरोध गर्छ त्यो समाप्त हुन्छ। एउटा नोटबुक दिँदै भन्यो, यो हेर्नुहोस्। नोटबुकको टिपोट पढेर म स्तब्ध भएँ। त्यसमा सिडिओ, न्यायाधीश, डिएसपी लगायत जिल्लाका हाकिमहरूको नाम, उनीहरूको घरको ठेगाना, मासिक तलब र उनीहरूलाई माओवादीलाई वार्षिक दिने गरेको चन्दा रकम, असुल र बाँकी भनेर खुलाइएको थियो। उसले भन्यो, उनीहरू घरमा आफ्ना घरबाट वर्षमा 1 महिनाको तलब स्वेच्छाले चन्दा दिन्छन्। टाढाका जिल्लामा घर भएकाहरू त्यहाँ जान परिवारको सुरक्षा होस् भनेर विशेष अनुरोध गर्छन्। स्थानीय कर्मचारी र मास्टरहरूले चन्दा दिएको थाहा थियो। हाकिमहरूले मासिक चन्दा दिन्छन् भन्ने सुनेको थिएँ। त्यो टिपोट रोसले भनेका कुरा सत्य हुन् होइनन् छुट्याउने मेरो ल्याकत थिएन। मलाई थाहा थियो माओवादी युद्धको प्रमुख आर्थिक स्रोत जनता थिए। त्रस्त जनता माओवादीलाई भोजन र नगद दिन बाध्य थिए। उनीहरूका प्रमुख सुरक्षा कवच पनि जनता नै थिए। जनता माओवादीलाई लुकाउँथे, सेनालाई ढाड थिए। निरीह र बाध्य गाउँलेहरू माओवादीलाई अनेकौँ दिनसम्म आफ्ना बुइँगलमा लुकाउँथे, त्यहीँ खुवाउँथे, सुताउँथे। माओवादीहरू बुइँगलमै प्लास्टिकका थैलामा मलमूत्र त्याग गर्थे। गाउँलेहरू ती थैला कसैका आँखा नपर्ने गरी दबाउँथे, बगाउँथे। रामप्रसाद मास्टरकी दुलै भन्थिन्, पकाएर खुवाउन र भाँडा माझ्न त केही लाग्दैन, तर तिनका गुमुत भरिएका प्लास्टिकका थैला बटुलेर कोसीमा बगाउनु पर्दा मरेको जुनी हुन्छ। उसले महिनौसम्म हरेक दिन माओवादीका मलमूत्रका प्लास्टिक थैला डोकामा बोकेर तामाकोसीमा बगाई। पुरस्कार स्वरूप सेनाले उसको पतिलाई माओवादी पाल्यो भनेर मुठभेड मञ्चनमा गोली हानेर माऱ्यो। युद्धका अरू आर्थिक प्रमुख स्रोत जिल्ला र गाउँ सरकार थिए। जसरी सेनाले नक्कली मुठभेडमा जनता मार्थ्यो, त्यसरी नै जिल्ला र गाउँ सरकारका अधिष्ठाताहरू नक्कली विकास आयोजना सम्पन्न गरेर पैसा मार्थे। जिल्लामा निर्वाचित सरकार नभएपछि कर्मचारीहरू बजेटको 10-20% आयोजनामा खर्च गर्थे र बाँकी रकम माओवादीसँग मिलिजुली खान्थे। यिनै कुरा सोच्दै मैले लिस्ट हेरिसकेँ। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। तपाईँको सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेल ठेगाना एसएचआरयुटीआई श्रुति एट युएनएन डट कम डट एनपी। हवस् त, अर्को साता जगदीश घिमिरेको आख्यान सकसको 12 श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्री।